नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइला में तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय सँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहने गर्दछन्। आज यस कार्यक्रमको 17 श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो, तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईँसँग रेडियो मार्फत सहकार्य गर्ने गर्दछौं। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेशमा संचार माध्यम संचार कर्मीको अवस्था के कस्तो रहेको छ? सरकारले समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याउँदै गर्दा यस क्षेत्रका संचार माध्यम एवं संचार क्षेत्रमा काम गर्ने पत्रकारको अवस्थाका बारेमा के भूमिका खेलेको छ लगायतका प्रश्न यस क्षेत्रका पत्रकार एवं संचार उद्यमीसँग यस कार्यक्रमका संयोजक विमल गेवालीले कुराकानी गर्नु भएको छ। अब सुनौ उहाँहरूसँग गरिएको कुराकानी।
लुम्बिनी प्रदेशभित्र संचार माध्यमहरूको भूमिका र प्रभावकारिताको विषयमा संचार कर्मीहरू स्वयं के भन्छन् भन्ने विषयमा केही प्रतिनिधि संचार कर्मीहरूको धारणा लिएर यहाँहरूको माझमा प्रस्तुत हुने तयारीमा छौं। शुरूमा रूपन्देही स्थित एकजना क्रियाशील पत्रकार जो रूपन्देहीको प्रेस चौतारी शाखाको अध्यक्ष हुनुहुन्छ भगवती पाण्डे, उहाँसँग मैले समग्रतामा यस क्षेत्रमा पत्रकारिता क्षेत्रका चुनौतीहरू के छन् र तपाईँहरू पत्रकारिता क्षेत्रमाथिका संकटहरू कसरी सामना गरिरहनु भएको छ भन्ने सन्दर्भ केन्द्रमा राखेर कुराकानी गरेको थिए। सुनौ भगवती पाण्डेसँगको यो कुराकानी। बुटवलमा आयोजित एउटा संचार सम्बन्धी कार्यक्रममा सहभागी केही प्रतिनिधि पत्रकार संचार कर्मी साथीहरूसँगको अन्तर्क्रियामा छु म। विशेष गरी समसामयिक सन्दर्भमा पत्रकारिता क्षेत्रमाथिका चुनौतीहरू पत्रकारिता गर्दै गरेका पत्रकार अगुवा पत्रकारहरूले कसरी सामना गर्नुभएको छ। मसँग यति बेला प्रेस चौतारी नेपाल रूपन्देही शाखाको अध्यक्ष हुनुहुन्छ भगवती पाण्डे, जो आफैमा एकजना व्यावसायिक पत्रकार पनि हुनुहुन्छ। सेतो पार्टी अनलाइनमा निकै खोजमूलक उहाँका स्टोरीहरू, उहाँका लेखहरू प्रकाशित हुन्छन्, समाचारहरू प्रकाशित हुन्छन्। अनुभवी एकजना पत्रकार हुनुहुन्छ भगवतीजीसँग म एकैछिन कुरा गर्छु। यहाँलाई समृद्धिका पाइला रेडियो कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद तपाईँलाई।
के छ पत्रकारिताको रूपन्देही को समग्र अवस्थाको यो वर्तमान स्थितिमा? हामीले एउटा अन्तर्क्रिया मार्फत सुन्यौं धेरै चुनौतीका कुराहरू छन्, विशेष गरी मिडिया हाउसहरू चल्न टिक्न चुनौती रहने, रेडियो टेलिभिजनहरू पनि सञ्चालन गर्न निकै चुनौती रहेको सन्दर्भमा चर्चा गरिएको छ। तपाईँ पनि आफैमा एकजना रूपन्देहीमा रहेर लामो समयदेखि पत्रकारिता गरेको अनुभवी पत्रकार हुनुहुन्छ, भनिदिनुहोस् त कस्तो छ रूपन्देहीको पत्रकारिताको समग्र अवस्था?
अब मुलुकको अहिले जुन मुलुक आर्थिक अवस्थाबाट, कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको छ, त्यसको प्रत्यक्ष प्रभाव मिडियामा परेको छ। किनभने अहिले उद्योग कल कारखानाहरू त्यति राम्ररी चल्न सकेका छैनन्। उद्योग कल कारखानाहरूमै निर्भर रहने, विज्ञापनमै निर्भर रहने मिडियाहरू उद्योग कल कारखाना नचलिरहेको अवस्थामा विज्ञापनको बाटो नै बन्द भइसकेपछि अब त्यो स्वभावैले मिडियामा प्रभाव पर्छ एकातर्फ भने। अर्कोतर्फ पनि जस्तो यो अवस्थामा यसरी राज्यले मिडियाहरूलाई संरक्षण गर्नुपर्थ्यो, यो सधैँभरि मिडिया राज्यप्रति निर्भर रहनुपर्छ भन्ने होइन। किनभने जतिखेर मिडियालाई, मिडिया कमजोर अवस्थामा हुन्छन्, मिडियालाई आर्थिक संकट पर्छ, त्यो बेलामा राज्यलाई पनि झकझकाउन र राज्यलाई बलियो बनाउनको लागि मिडियालाई राज्यले नै संरक्षण गर्नुपर्छ भन्ने पनि हो। तर अहिले हामीहरू हेर्यौं भने लुम्बिनी प्रदेश सरकारकै कुरा गर्ने हो भने पनि अरू क्षेत्रको बजेट जसरी विनियोजन हुन्छ, मिडिया क्षेत्रलाई हेर्ने दृष्टि को नजर सरकारको परिवर्तन भएको छैन। गणतन्त्र लोकतन्त्र हामीले कुरा गरिरहँदाखेरि पनि जति पनि सरकारहरू आए पनि मिडियालाई हेर्ने दृष्टिकोण नजरमा भने परिवर्तन भएको छैन। यो हिसाबले सरकारबाट पनि मिडिया संरक्षित भएको छैन र निजी क्षेत्रका लगानीका उद्योग कल कारखानाहरू नचलिरहेको अवस्थामा त्यसको प्रत्यक्ष मारमा अहिले मिडियाहरू छन्। मिडियामा मिडियाको सञ्चालन गरिरहेको भाडा बुझाउनु पर्ने समस्या, बिजुलीको महसुल बजार बुझाउने समस्या त छँदैछ, पत्रकारहरूलाई नियमित पारिश्रमिक दिन नपाएका थुप्रै मीडियाहरू छन्। अहिले पत्रकारहरू पत्रकारिता क्षेत्रबाट नै विस्थापित हुनुपर्ने अवस्था छ। वर्षौंदेखि 15-20 वर्षसम्म यही काम गरिरहेका पत्रकारहरू, यसैमा जीवन निर्वाह गरिरहेका पत्रकारहरू अब जीवनको उत्तरार्धमा न उनीहरू अरूको पेसा व्यवसाय अँगाल्न सक्छन्, किनभने उनीहरूको अनुभव नै पत्रकारिता थियो। तर मीडिया संस्थाहरू, मीडिया हाउसहरू चल्न नसकेको अवस्थामा चाहिँ उहाँहरू चाहिँ अब के गर्ने भन्ने समस्यामा पत्रकारहरू हुनुहुन्छ। अहिलेको अवस्था चाहिँ आर्थिक क्षेत्रबाट मीडिया हाउसहरू अत्यन्त संकटमा रहेका छन्।
हामीले संख्यात्मक हिसाबले विगतमा जसरी चाहिँ नेपाली समाजमा मीडियाको आवश्यकता संख्यात्मक हिसाबले कति हो भन्ने खालको यकिन नगरिकन एउटा लहरमा धेरै रेडियोहरू सञ्चालन गर्यौं, धेरै टेलिभिजनहरू, धेरै पत्र पत्रिकाहरू प्रकाशित गर्यौं र सँगसँगै प्रविधिको, इन्टरनेटको विस्तार, त्यसको चाहिँ विकास सँगसँगै हामीले चाहिने संख्यात्मक हिसाबले धेरै विकास भएका, विस्तार भएका मीडियाहरू थेग्न, तिनलाई चाहिँ सञ्चालन गर्न अथवा टिकाउन एउटा चुनौती आफ्नो ठाउँमा। सँगै गुणात्मकताको कुरा गर्दाखेरि अलिकति हामीले पत्रकारिता कतिको चाहिँ क्षमता राख्ने मान्छेहरूले गरिरहेका छन् भन्ने सामाजिक प्रश्न पनि आजको दिनमा एकदमै दह्रो रूपमा, खरो रूपमा उठेको छ नि। रूपन्देहीको तपाईँ एकजना अगुवा नेतृत्वदायी पत्रकारिता गर्ने पत्रकार पनि हुनुहुन्छ, भनिदिनुहोस् त हामीले गुणात्मकतामा हाम्रो कमजोरी छ कि छैन।
मैले यहाँले पहिलो भनेको प्रश्नको म जवाब दिन चाहन्छु, त्यसमा मेरो आफ्नो धारणा राख्न चाहन्छु। जुन चाहिँ मीडिया हाउसहरू धेरै भए भन्ने जुन टिका टिप्पणीहरू, भनाइहरू आइरहेको छ नि, मीडिया हाउसहरूलाई जति पनि मीडिया हाउसहरू सञ्चालन हुन खोज्छन्, सञ्चालन गर्न खोज्छन्, तिनीहरूलाई अनुमति दिने को त? राज्य होइन? राज्यले कुन क्षेत्रमा, कुन जिल्लामा अथवा लुम्बिनी प्रदेशमा कति मीडिया आवश्यक पर्छ, कति टेलिभिजन आवश्यक पर्छ, कति रेडियो आवश्यक पर्छ, कति अनलाइन, कति पत्रिकाहरू आवश्यक पर्छन् भनेर त्यसको मूल्याङ्कन गरी लेखाजोखा राख्ने र तिनी त्यति मात्र मीडियालाई अनुमति दिने, यदि प्रदेश सरकारले हो भने त मीडियाहरू सञ्चालन हुँदैनन् र दर्ता नभइकन सञ्चालन गरिएका मीडियाहरूलाई पनि सरकारले नियमन गर्ने हो भने त यो अहिलेको विकृति, विसङ्गति जुन पत्रकारिता क्षेत्रमा आएको हो भन्ने छ नि त, त्यो त रोकिन्छ। तर यहाँ चाहिँ सरकार चुकेको छ, नियम अनुमति दिन्छ अनि चाहिँ नवीकरण शुल्क लिएर नवीकरण गर्छ अनि चाहिँ मीडिया हाउसहरू धेरै भए भनेर सरकार चाहिँ उम्किनेमा पाउँदैन। अर्को कुरा चाहिँ पत्रकार महासंघ जसरी राजनीतिक दलका भातृ संगठनहरूको उसमा भागभण्डामा पत्रकार महासंघ गुज्रिरहेको छ नि, यसले पनि पत्रकारहरूको क्षमता विकासमा प्रश्न उठाउनु पर्ने अवस्था सिर्जना गरेको हो। पत्रकार महासंघको निर्वाचन जब आउँछ, पत्रकार महासंघमा पत्रकारहरू, क्षमतावान पत्रकारहरूको कुरा हुँदैन, त्यहाँ चाहिँ मत टाउको गन्ने कुराहरू हुन्छ, त्यसले पत्रकारिता क्षेत्रलाई कमजोर बनाएको छ। कुन पत्रकारको क्षमता कति छ, यो पत्रकारले साँच्चै यही पत्रकारिता क्षेत्रमा नै जीवन निर्वाह गर्न सक्छ कि सक्दैन, उसले यसैलाई नै आफ्नो पेसा बनाउन सक्छ कि सक्दैन भनेर त्यसैलाई मात्रै सदस्यता दिने हो भने र अरू व्यक्तिहरू चाहिँ त्यो पत्रकारिता क्षेत्रबाट बिस्तारै उहाँहरूले आफ्नो बाटो तय गर्नुहुन्थ्यो होइन। तर यहाँ त के छ भने पत्रकार महासंघको सदस्यता लिने, त्यसपछि चाहिँ उहाँहरू अन्यत्र काम गर्ने, अरू काम गर्ने, पेसा व्यवसाय गर्ने, शिक्षक हुने, निजामती कर्मचारी हुने, ठिकेदार हुने, होइन, विद्यार्थी राजनीति गर्ने अनि पत्रकारिता क्षेत्रलाई चाहिँ बदनाम गर्ने काम चाहिँ त्यस्ता व्यक्तिहरूबाट भएको छ जो चाहिँ पत्रकारिता क्षेत्रमै जीवन गुजारेर, कलम चलाएरै, माइक समातेरै, रेकर्डर दबाएरै काम गरिरहेको पत्रकारहरूमा चाहिँ त्यो समस्या छ जस्तो मलाई चाहिँ लाग्दैन।
मसँग अर्का एकजना अगुवा प्रतिनिधि पत्रकार पनि हुनुहुन्छ, विनोद परियार हुनुहुन्छ, समाजवादी प्रेस संगठन रूपन्देही शाखाका अध्यक्ष हुनुहुन्छ, आफैमा एकजना क्रियाशील पत्रकार पनि हुनुहुन्छ। विनोदजी, केही बेर अगाडि मैले भगवती पाण्डेसँग कुरा गरेँ, विशेष गरी रूपन्देहीमा राजधानी यहाँबाट सरिसके पछाडिको अवस्था, पत्रकारिता क्षेत्रमा राजधानी गइसकेपछि परेको प्रभाव अथवा यहाँ क्रियाशील पत्रकारहरू, सञ्चारकर्मीहरू, सञ्चार गृहहरूको अवस्था वर्तमान सन्दर्भमा कस्तो छ भन्ने सन्दर्भ मैले जोडेको थिएँ। यहाँसँग पनि त्यही सन्दर्भ मैले जान्न चाहन्छु। रूपन्देहीमा समग्रतामा पत्रकारिता क्षेत्रमाथिको वर्तमानको चुनौती मुख्य रूपमा के हो?
धन्यवाद छ। मूलत रूपन्देहीमा अहिले समग्रतामा नेपालमा जे खालको समस्याहरू छन्, नेपाली पत्रकारिता जगतले जे भोगेको छ त्यही नै परिस्थिति छ। त्यसमा पनि अघि यहाँले जोडिहाल्नुभयो, खास गरेर बुथवल यसभन्दा अगाडि प्रदेशको अस्थायी राजधानी थियो, थाई राजधानी दाङ देउखुरी भइसके पछाडि स्वाभाविक रूपमा प्रदेश सरकारका गतिविधिहरूलाई हामीले जति समेट्नुपर्ने त्यो समेटेका छैनौं र त्यसले मानिसहरूको चहल पहल एक खालले प्रदेश सरकारसँगको त्यो सहकार्यको पाटोमा चाहिँ केही कमी भएको छ। अरू समग्रतामा चाहिँ अहिले यहाँ मूलत एफएम रेडियो र टेलिभिजन खास गरेर प्रसारण गर्ने र पत्र पत्रिकाहरूकै सन्दर्भमा पनि चुनौतीहरू धेरै नै छ। कोविड पछाडि आर्थिक संकट भयो र जसका कारणले मिडियाहरूले स्वतन्त्र रूपमा कन्टेन्ट निर्माण गर्न सकेनन्, किनभने कन्टिन्यूको चिन्ता भयो हामीलाई, कन्टेन्ट भन्दा पनि कसरी मिडिया हाउस कन्टिन्यू गर्ने भन्ने चिन्ता देखिन्छ र केही रेडियोहरू चाहिँ बन्द हुने परिस्थिति देखिन्छ। भएका चलेका रेडियोहरूको एफएम रेडियोहरूको सन्दर्भमा कुरा गर्दा उहाँहरूले कतिपयले रिले स्टेसन जस्तो काठमाडौँमा उत्पादन भएका कार्यक्रम प्रसारण गर्ने, कतिपय अवस्थामा रेडियो नेपालकै कार्यक्रमहरू बजाइराख्ने एउटा रिले स्टेसन जस्तो देखिन्छ भने केहीले सीमितले चाहिँ आफ्नो उत्पादनहरू आफ्ना कार्यक्रमहरू समाचारहरू दिइराखेको स्थिति चाहिँ एक प्रकारले भन्दा एउटा सङ्कटमा चाहिँ चलिरहेको देखिन्छ।
जेसुकै सन्दर्भमा पनि सबै पक्षको सबै क्षेत्रको सबै नागरिकको अभिभावक भनेको राज्य हो। यो विषय राज्यसँग पनि जोडिन्छ। जसरी अनुमति पत्र लिएर लाइसेन्स लिएर सञ्चालनमा आएका निजी तवरका रेडियो टेलिभिजनहरू यो संकट सामना गरिरहेको सन्दर्भमा राज्यले पनि त्यो अभिभावकीय भूमिका निर्वाह गरिदिनुपर्ने अवस्था हुन्छ। यहाँनिर विगतमा कस्तो भाष्य निर्माण गरियो भने हामीले निजी र सरकारीमा धेरै कुराहरूमा सहकारीमा जाने खालको संस्कृति संस्कार बसाएनौँ। त्यसले गर्दाखेरि आज नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गरेर सार्वजनिक सेवा प्रसारणको रूपमा सञ्चालन गर्ने राज्यले नीति लिएको छ। यहीँनिर प्राइभेट रेडियोहरू अथवा प्राइभेट टेलिभिजनहरूसँग पनि सरकारी संयन्त्रसँगको सहकार्य मार्फत केही यिनीहरूलाई चाहिँ अलिकति अनुदान अथवा यिनीहरूको सञ्चालनको चाहिँ अलि सहयोग राहत दिने खालको वातावरण निर्माण गर्नको लागि रेडियो टेलिभिजनको हक अधिकारका लागि क्रियाशील अकुरा जस्ता संस्थाहरू छन् नि, तिनीहरू मार्फत तपाईँहरूले केही योजनाहरू बनाउन सक्ने सम्भावना देख्नुहुन्छ?
यहाँले भने जस्तै हो, हामी खास गरेर प्रसारण भएका खास गरेर रेडियो र टेलिभिजनको हकमा संयुक्त एक खालको सहकार्यको वातावरण त छैन। हामी छुट्टा छुट्टै अलग अलग ढंगले लाग्यौं र कतिपय अवस्थामा जस्तो अकुरा बान अथवा रेडियोको सन्दर्भमा कतिपय टेलिभिजनको राष्ट्रिय प्रसारक टेलिभिजन संघ लगायतका केहीहरू छन्। हामी सबैजनाले चाहिँ यो खास मिडिया हाउसहरूको सञ्चालनको लागि भन्दा पनि त्यो संस्था बनाउने र त्यो संस्थाका व्यक्तिहरूले नै आफ्नो त्यो यो सहयोग दुनो सोझ्याउने एक प्रकारले भन्दा त्यस्तो खालको प्रवृत्ति कतै हामीमा देखियो कि भने चाहिँ यो विषय समीक्षा गर्नुपर्छ। अघि जसरी रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटा सार्वजनिक प्रसारण बनेको छ, यसले चाहिँ यो एउटा एउटै म्यानेजमेन्टले दुईटालाई हेर्ने भयो, प्रसारण नै दुटै हुने भएको हुनाले। त्यसै गरेर अब हामीले जस्तो निजी क्षेत्रका पनि रेडियो र टेलिभिजनहरू अब अहिले चाहिँ हामी चलाउन सकिरहेको छैनौँ भनेपछि एउटा अभ्यास चाहिँ अब रेडियो र टेलिभिजनको बीचमा पनि मर्ज गरेर जान सकिन्छ कि भन्ने बहस चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। सकिन्छ नि, त्यो चाहिँ हाम्रो निजी क्षेत्रको बुटवलमा एउटा उदाहरण के छ भन्दा पत्रिकाले चाहिँ मर्जर नीति लियो, मर्जर जस्तो स्वाधीन दैनिक र दैनिक पत्र जुन बनाएको छ तत्कालीन समयको बुटवल टुडे र जनसङ्घर्ष भनेको तीनवटा पत्रिका मिलेर एउटा पत्रिका प्रकाशन भएको इतिहास यहाँ देखिन्छ बुटवलमा। त्यस्तै गरेर अहिले एउटा रेडियोले दिनभरि गीत मात्रै बजाउनु भन्दा बरु रेडियोहरूको संख्या पनि घटाउने हो भने घटाउँ र त्यसरी चाहिँ एउटा पोलिसी कसरी बनाउन सकिन्छ, त्यसरी चाहिँ गइएन भने रेडियोहरूको र टेलिभिजनहरूको भविष्य चाहिँ त्यति धेरै छैन, जसका कारण पत्रकारले पारिश्रमिक नपाउने, कन्टेन्ट उत्पादन गर्न नसक्ने, खालि कन्टिन्यूको लागि गीत मात्रै बजाउने परिस्थिति भयो भने चाहिँ त्यसले राम्रो दिँदैन भन्ने मलाई लाग्छ। यो चाहिँ अब हामीले संचार उद्यमीहरूले मूलत यो विषयमा चाहिँ तत्कालै ध्यान दिन सकियो भने, जस्तो बुटोलमा कतिवटा रेडियो चाहिने हो, कतिवटा टेलिभिजन भइपुग्ने हो, कम्तीमा रेडियो र टेलिभिजनको कन्टेन्ट एउटै जाने हो भने त्यो मर्ज गर्न सकिन्छ, एउटै जनशक्तिले काम गर्न सक्ला, यस्तो अभ्यासमा चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई।
अत्यन्त सान्दर्भिक मैले जान्न चाहेको प्रसङ्ग पनि यही हो। आजको सन्दर्भमा हामीले चाहिँ बहसको विषय बनाउनु पर्ने कुरा पनि यही हो जस्तो लाग्छ। जसरी अब उद्योगै गर्छु संचार उद्यम हो भन्ने हिसाबले चाहिँ व्यावसायिक मुनाफाका लागि सञ्चालन गर्छु भन्ने कुरा त फरक कुरा होइन भने सामुदायिक सेवाको भावना कतिपय सामुदायिक रेडियोहरू जसको चाहिँ अत्यन्त राम्रो सामाजिक प्रभाव विगतमा थियो आज भलै इन्टरनेटको विस्तार विकासको कारणले गर्दाखेरि श्रव्य दृश्य रेडियो टेलिभिजनको चाहिँ सामाजिक प्रभावमा कमी आएको होला यद्यपि त्यो कमी आयो भन्दैमा यिनको औचित्य त छ यो औचित्य पुष्टि गर्नको लागि राज्यसँग सहकार्यको वातावरण बढाउनको लागि सामुदायिक रेडियोहरू र रेडियो नेपालसँगको सहकार्य गर्ने विषयमा पनि त तपाईँको एक ढंगको बहस आन्तरिक मामिला मन्त्रालयसँग प्रदेशमा पनि संचारलाई हेर्ने छुट्टै निकाय छ संचार शाखा छ त्यहाँ मार्फत पनि हामीले चाहिँ सरकारी प्रतिनिधिहरू सबै पक्ष बसेर अकुराब निजी क्षेत्रका रेडियोहरू बसेर बहस गर्ने बेला आएन र यो विषयमा के भन्नुहुन्छ
यो विषय आयो स्वाभाविक रूपमा अब हामीले रेडियो नेपालको यो प्रसारणको इतिहासमै जननी हो त्यो हिसाबले पनि रेडियो नेपालमा अब सुरु सुरुमा रेडियो नेपालकै समाचार हामीले प्रसारण गर्थ्यौं 7 बजेको प्राय एफएम रेडियोहरूले पछि पछि हामीले आफैले स्थानीय कन्टेन्ट दिन थाल्यौं भनेर त्यसमा सहकार्य टुट्यो र पछिल्लो समयमा त टुटेकै छ अहिले चाहिँ हामी एक प्रकारले भन्दा संकटमा छौं तर हामी के भन्दा आखिरमा रेडियो नेपालले कतिपय ठाउँमा रेडियो नेपालको प्रसारणको पहुँचको हिसाबले रेडियो नेपाल यसै पनि सुनिन्छ होला तर पनि लोकल समुदायको अपनत्व भएको रेडियोबाट रेडियो नेपालको कन्टेन्ट आयो वा जसरी लुम्बिनी प्रदेशमा यहाँहरूले जसरी रेडियो कार्यक्रममा सहकार्य गर्नुभएको छ त्यस्तै गरेर प्रदेशमा रहेका जति पनि क्षेत्रहरू छन् प्रदेशमा होला स्थानीय तहमा होला वा जिल्लामा कुन तहमा गर्न सकिन्छ यस्तो खालको सहकार्य गरियो भने यसले चाहिँ सामुदायिक रेडियो अथवा निजी क्षेत्रबाट सञ्चालित रेडियोहरूमा एक खालको सहकारीको वातावरण बन्छ र त्यसले दिगो रेडियोको जीवनलाई पनि सहयोग पुर्याउँछ जस्तो लाग्छ मलाई
हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद हामीसँग रूपन्देहीमा क्रियाशील केही संचारकर्मीहरू संचार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँगको अन्तर्क्रिया गर्ने क्रममा यति बेला अर्का एकजना प्रतिनिधि हुनुहुन्छ मैले सुरुमा यहाँको परिचय यहाँकै मुखबाट जान चाहन्छु
म गोविन्द खनाल राज्य टेलिभिजनको निवर्तमान अध्यक्ष तथा अहिले प्रमुख सल्लाहकार र सञ्चालक छु
टेलिभिजन सञ्चालनको अनुभव छ यहाँसँग हामीले पत्रकारिता क्षेत्रको यो पछिल्लो समयलाई ज्यादै नै एउटा संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्था देख्न सकिन्छ विशेष गरी संख्यात्मक रूपमा धेरै रेडियोहरू टेलिभिजनहरू खुलिसकेपछि तिनलाई सञ्चालन गरेर निरन्तरता दिने विषयमा ज्यादै नै चुनौती थपिएको गुनासो निजी क्षेत्रले गर्दैछ रूपन्देहीमा अथवा समग्र लुम्बिनी प्रदेशको निजी क्षेत्रका रेडियो
आर्थिक दृष्टिकोणले हेर्ने भने आर्थिक संकटबाटै गुज्रिराखेका छन् र बजारको स्थिति भनी माहौल भनी मन्दी नै भएको कारणले पनि होला त्यसको असर पनि परेको छ टेलिभिजन अथवा संचार संस्थाहरूको प्रमुख सञ्चालनको आर्थिक स्रोत भनेको बजार नै हो विज्ञापन लगायत विषयवस्तुहरूबाट प्राप्त हुने आर्थिक स्रोतले नै टेलिभिजनहरू चलेका हुन्छन् संचार संस्थाहरू चलेका हुन्छन् र राज्य तहबाट पनि प्राप्त हुने विभिन्न अनुदानहरू र सहयोगहरू पनि हुन्छन् र विशेष रूपमा विज्ञापन नै हो र बजार मन्दी हुँदाखेरि विज्ञापन चाहिँ कम भएको कारणले अब मिडियाहरूलाई आर्थिक संकट परेको स्थिति चाहिँ छ त्यो आर्थिक संकट परेको कारणले पर्याप्त संचार कर्मीहरू कर्मचारीहरू राख्न मिडिया हाउसले नसक्ने र न्यूनतम पारिश्रमिक प्रदान गर्नका लागि पनि दौधौ हुने र समयमै तलब उपलब्ध गराउन दौधौ हुने यस्तो परिस्थिति छ र यस्तो परिस्थितिमा अब संस्थाहरू सञ्चालन त गर्नु पर्यो त्यस कारणले बोर्डका साथीहरू लगानीकर्ताहरूले आफ्ना व्यक्तिगत व्यवस्थापन गरेर संस्थाहरू धान्नुपर्ने कर्मचारीहरूलाई तलब खुवाउनुपर्ने सञ्चारकर्मीहरूलाई तलब खुलाउनुपर्ने घरबाट तिर्नुपर्ने यस्तो परिस्थिति सिर्जना भएको छ त्यति गर्दा गर्दै पनि समयमै सञ्चारकर्मीहरूले तलब नपाएका गुनासाहरू हामीले सुनिराख्नुपर्ने हुन्छ समयमै चाहिँ घरबाट चाहिँ नपाएको गुनासोहरू सुनिनै पर्यो हामीले सुनिराखेका हुन्छौँ र समग्रमा भन्नुपर्दा आर्थिक दृष्टिकोणले संकटग्रस्त नै छन् एकातिर।
अब यो खालको अवस्थाबाट हामी चाहिँ पार लागेर अगाडि बढ्नको लागि त एक त संचार क्षेत्रको सामाजिक प्रभाव प्रभावकारी त्यो सार्थक प्रभाव रह्यो भने विश्वसनीयता पनि कायम रहने होला, हामीले चलाउनको लागि चलाइरहेर केही अर्थ रहँदैन, तसर्थ यसको समाधानका उपायहरूका लागि जस्तो समग्रतामा सबै पक्षको निजी सरकारी सबै पक्षको अभिभावक भनेको राज्य सरकार हो। सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर निजी क्षेत्रका संचार माध्यमहरूलाई चाहिँ टिकाइराख्नको लागि गरिदिनुपर्ने सरकारी कदमहरू के हुन् के माग गर्नुहुन्छ?
मूलभूत रूपमा के छ भन्दा जुन विज्ञापन वितरण प्रणाली छ सरकारको सरकारका अङ्गहरूको स्थानीय प्रदेश संघका चाहिँ निकायहरूको त्यो के छ भने संस्था मैत्री संस्था बचाउने दृष्टिकोणले प्रेरित देखिँदैन। ती सरकारी संयन्त्रहरूले आफ्ना न्युजहरूलाई अथवा आफ्ना चाहिँ गतिविधिहरूलाई अब कसले बढी चाहिँ प्रमोसन गर्छ त्यस्तो व्यक्तिलाई त्यस्तो समूहलाई त्यस्तो संस्था या प्रवृत्तिलाई भनौँ प्रमोट गर्ने प्रसाय दिने लगानी पनि गर्ने र समग्र संचार उद्यम संचार क्षेत्र मिडिया क्षेत्रलाई चाहिँ बचाइराख्नुपर्छ र यसको मर्म यो यहाँनिर चाहिँ नि हामीले गयौँ यो मोडलमा हामी चाहिँ विज्ञापन वितरण प्रणालीमा गयौँ भने संस्थाहरू बाँच्छन् भन्ने दृष्टिकोण भएको पाइन्न। संस्था अनि अर्को के बुझेको पाइन्न भने बुझ्नुपर्दछ भनौँ न बुझ्नुपर्दछ भने संस्थाहरू बाँचे भने नि भने मात्रै संचारकर्मीहरू बाँच्ने हो, संस्थाहरू मरे भने संस्थाहरू बन्द भयो भने संचारकर्मीहरू होइन यत्तिकै चाहिँ नि बचाउन सकिँदैन।
अहिले सुनायौं लुम्बिनी प्रदेशभित्रका संचारकर्मीको अवस्था लगायतका बारेमा यस कार्यक्रमका संयोजक विमल गेवालीले यस क्षेत्रका पत्रकार एवं संचार उद्यमीसँग गरिएको कुराकानी। तपाईँ अहिले कार्यक्रम समृद्धिका पाइला लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो रिपोर्ट सुनाउँछौ। लुम्बिनी प्रदेश सरकारबाट प्रत्येक आर्थिक वर्षमा बर्दियामा करिब 50 लाख रूपियाँ बराबरको बजेट शिक्षा क्षेत्रका लागि पालिकामा विनियोजन हुने गरेको छ। यस सम्बन्धी बर्दियाबाट संवाददाता सञ्जय आचार्यको रिपोर्ट।
आज हामी लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बुलरिया नगरपालिकामा शिक्षा क्षेत्रमा प्रदेश सरकारको लगानी उपलब्धि र गतिविधिहरूको समीक्षा गर्दैछौ। लुम्बिनी प्रदेश सरकारबाट प्रत्येक आर्थिक वर्षमा करिब 50 लाख रुपियाँ बराबरको बजेट शिक्षा क्षेत्रको लागि पालिकामा विनियोजन हुने गरेको छ। यस बजेट मार्फत पालिकाले कसरी लगानी गरी काम गर्दैछ त सुनौ गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतीश यादवबाट।
सतीश यादव गुलरिया नगरपालिका शिक्षा शाखा प्रमुख लुम्बिनी प्रदेशबाट। गुलरिया नगरपालिकामा तपाईँको शिक्षा क्षेत्रमा लगभग हरेक आर्थिक वर्षमा 50 लाखको सेरोफेरोमा बजेट चाहिँ आउँदो रहेछ र त्यसमा तपाईँको मेन भनेको शैक्षिक गुणस्तरको पाटोमा हो। गत वर्षको तपाईँको आर्थिक वर्षको कुरा गर्दाखेरि हामी कहाँ बालमैत्री विद्यालयको कन्सेप्टमा बालमैत्री विद्यालय सञ्चालन भनेर एउटा अनुदान आयो प्रति विद्यालय 5 लाख रुपियाँ भनेर 7 वटा विद्यालयमा थियो। 11 नम्बर वार्डमा केही भौतिक संरचनाहरू विद्यालयको त्यो पनि निर्माण भए र बाँकी लगभग हरेक वर्ष 50 लाखको सेरोफेरोमा बजेट चाहिँ आइरहेको अवस्था छ। र अर्को विगतमा तपाईँको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पनि परेर त्यसमा हामीले आफ्नो तरिकाले योजनाहरू छनौट गऱ्यौँ र त्यो अनुसारको प्रगति पनि देखियो। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नै यो तपाईँको शौचालयको कुराहरू मरम्मतका कुराहरू र तपाईँको स्मार्ट क्लासरूमहरू बनाउने कुराहरू चाहिँ पनि भए र पूर्वाधार सहित हामीले शैक्षिक गुणस्तरलाई कसरी राम्रो गर्ने र त्यो शिक्षा उपलब्धि कसरी वृद्धि गर्ने भन्ने सोचका साथ हामीले गुणस्तरको पाटोमा पनि धेरै काम गर्यौँ र त्यो भनेको लुम्बिनी प्रदेशको सरकार लुम्बिनी प्रदेश सरकारकै पहलमा भएको हो र हाम्रो गुलरिया नगरपालिकाले पनि त्यसमा केही योगदान गर्दै दुईटै बजेटले एकमुष्ट गरेर काम गरेको अवस्था छ। र अर्को यो डिजिटल प्रविधिको क्षेत्रमा पनि गुलरिया नगरपालिकाले विभिन्न तरिकाले पहल गरेको अवस्था छ। चालु आर्थिक वर्षभित्र पनि डिजिटल प्रविधिलाई बढावा दिने गरी कार्यक्रम पनि निर्धारण भएको छ। र अर्को लुम्बिनी प्रदेशको सहयोगमा जुन बालमैत्री विद्यालय सञ्चालन भयो त्यसमा पनि केही डिजिटल प्रविधिलाई बढावा दिने कार्यक्रम हो हामीले चाहिँ तय गर्यौँ र त्यही अनुसारको कार्यक्रम चाहिँ सञ्चालन गरेको अवस्था चाहिँ छ। र बाँकी लुम्बिनी प्रदेशले जुन तरिकाले हामीलाई कार्यक्रम दिइरहेको अवस्था छ अहिले चाहिँ पहिला सिधै नगरपालिका थ्रु कार्यक्रम आउँथे अहिले केही भनेको अब तपाईँको डिभिजन कार्यालय थ्रु आउने कार्यक्रम र त्यहीँबाट सम्झौता गरेर तपाईँको विद्यालयहरूले काम गरेको अवस्था छ। र बाँकी एउटा चाहिँ च्यालेन्ज के छ भने विगतको वर्षमा एउटा स्कुल यहीँको गुलरिया नगरपालिका कुरा गर्दाखेरि त्यो बजेट चाहिँ कार्यक्रम पर्यो र स्कुलले भवन सम्पन्न पनि गरेको अवस्था छ र त्यसको पेमेन्ट चाहिँ अहिलेसम्म पनि पाएको अवस्था छैन आजको डेटसम्म पनि। त्यो एउटा चाहिँ हामीले नै अब लुम्बिनी प्रदेश सरकारलाई अब त्यहाँ धेरै पटक वार्डले र तपाईँको उसले चाहिँ डेलिगेसन लगेको अवस्था पनि छ वार्ड थ्रु र तपाईँको स्कुलले, तर त्यो चाहिँ अहिले पैसा चाहिँ पाएको अवस्था छैन। सायद अब भुक्तानीमा केही समस्या भएको कारणले हो, त्यो चाहिँ भए राम्रो हुन्थ्यो। सहज
गुलरिया नगरपालिकामा रहेका 12 वडाका विद्यालयहरूमा सुधारको अनुभूति विद्यार्थी र अभिभावकहरूले पनि गरिरहेका छन्। उपमेयर सावित्रा गौतमले गुलरिया नगरपालिका अन्तर्गत रहेका विद्यालयहरूमा भौतिक पूर्वाधार मरम्मत, शैक्षिक गुणस्तर सुधार लगायतका कामहरू निरन्तर भइरहेको बताउनुभयो। साथै सरकारी विद्यालयहरूमा समेत शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठन पाठन थालिएको बताउनुभयो।
सावित्रा गौतम, गुलरिया नगरपालिका नगर उप प्रमुख। गुलरिया नगरपालिकामा हाम्रो 12 वडामा सबैभन्दा विद्यालयहरूमा एकदमै सुधार भएको छ। अहिले चाहिँ जुन प्रदेश र संघले भन्दा पनि गुलरिया नगरपालिकाले हाम्रा विद्यालयहरूमा भौतिक पूर्वाधारहरू शैक्षिक जुन बनिराखेका छन् बनाएको छ र जुन भौतिक पूर्वाधारहरूलाई पुराना विद्यालयहरूलाई पनि मर्मत गर्ने कामहरू पनि बनिराखेको छ। अहिले पढाइको हिसाबमा भन्दा पनि पहिलाभन्दा धेरै सुधार भएको छ। अहिले सरकारी विद्यालयहरूमा पनि शिशु क्लासदेखि नै इङ्ग्लिस मिडियमबाट सुरु भइराखेको छ।
प्रदेश सरकारको योगदानले गुलरिया नगरपालिकाको शिक्षालाई नयाँ दिशा दिएको छ। यद्यपि शैक्षिक सामग्री, खेलकुद सामग्री र शिक्षक दरबन्दीको व्यवस्थापनमा अझै सुधारको आवश्यकता देखिन्छ। गुलरिया नगरपालिकामा शिक्षा क्षेत्रको समग्र सुधारमा लुम्बिनी प्रदेश सरकारको लगानी र स्थानीय तहको सक्रिय सहभागिता सराहनीय छ। समृद्धिका पाइलाका लागि सञ्जय आचार्य, रेडियो नेपाल, बर्दिया।
लुम्बिनी प्रदेश सरकारबाट प्रत्येक आर्थिक वर्षमा बर्दियामा करिब 50 लाख रुपियाँ बराबरको बजेट शिक्षा क्षेत्रका लागि पालिकामा विनियोजन हुने गरेको सम्बन्धी यो रिपोर्ट सँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी काशीराम आचार्यसँगै म प्रस्तुता देव यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।